यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम महाधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न। विगतमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै पार्टीलाई परिपक्व र सुदृढ ढंगले अघि बढ़ाउने सभापति रवि लामिछानेको प्रतिबद्धता। वैकल्पिक व्यवस्था बिना नै सुकुम्बासीलाई हटाउँदा मानवाधिकारको हनन भएको भन्दै राष्ट्रिय सभाका सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण। उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन। काठमाडौँ महानगरपालिकाद्वारा सुकराज ट्रपिकल तथा स्वर्गरोग अस्पताललाई 1800 भाइल एन्टीरेबिज खोप प्रदान। अमेरिका र इरान बीच हर्मुज जल मार्गमा पुनः तनाव शुरू। र विश्वकप फुटबल अन्तर्गत गए राती र आज बिहान भएका खेलमा फ्रान्स र सेनेगल विजयी, स्पेन तथा उरुग्वे र काबो भर्डे तथा साउदी अरेबिया बीच खेल जारी।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र रु 20 प्रिपेड सिम कार्ड, रु 9.80 रुपियाँ ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, रु 50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको प्रथम राष्ट्रिय महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै हिजो सम्पन्न भएको छ। चितवनमा भएको महाधिवेशन अन्तर्गत हिजो महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि दोस्रो चरणमा मतदान भएको थियो। हिजो सम्पन्न मतदानमा महिला उपसभापतिमा सुविता गौतम निर्वाचित हुनुभएको छ। यस्तै महामन्त्रीमा विपिन आचार्य, खुलातर्फको सहमहामन्त्रीमा असीम शाह र हरि ढकाल तथा महिलातर्फको सहमहामन्त्रीमा निशा डाँगी विजयी हुनुभएको छ। रासपाको सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा प्रधानमन्त्री बालेन्द्र शाह र खुला उपसभापतिमा डाक्टर सोडिम वाग्ले निर्विरोध निर्वाचित भइसक्नु भएको छ। पदाधिकारी निर्वाचन अघि रासपाको केन्द्रीय सदस्य पदका लागि निर्वाचन भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीको विधानमा पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन गर्ने र दोस्रो चरणमा पदाधिकारीको निर्वाचन गर्ने व्यवस्था छ भने दुवै निर्वाचनमा सबै महाधिवेशन प्रतिनिधिहरू मतदाता रहने व्यवस्था छ। नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समेत हिजो सम्पन्न भएको रासपाले जनाएको छ। रासपाको प्रथम राष्ट्रिय महाधिवेशन गत असार 7 गतेदेखि शुरू भई हिजो सम्पन्न भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेले पहिलो राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न भएपछि अब पार्टी परिपक्व र सुदृढ ढंगले अघि बढ़ने बताउनु भएको छ। चितवनमा भएको महाधिवेशनबाट निर्विरोध निर्वाचित हुनुभएका सभापति लामिछानेले शपथ ग्रहणपछि सम्बोधन गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट राजनैतिक रूपमा वैधानिकता प्राप्त गरेको, देशकै सबैभन्दा ठूलो र झण्डै दुई तिहाईको सरकार सञ्चालन गरिरहेको, रासपा परिपक्व भएर अघि बढ़ने बताउनुभयो। उहाँले बितेका 4 वर्षमा केही कमजोरी भएको भए अब त्यस्ता कमी कमजोरी सुधार गर्ने पनि बताउनुभयो। उहाँले निर्वाचन भइसकेपछि एउटा परिणाम आउने बताउँदै सभापति लामिछानेले जीत हारलाई क्षणिक विषयको रूपमा लिन आग्रह गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनबाट पारित भएका दस्तावेजहरूलाई लिएर अहिले बहस भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो राजनैतिक र सैद्धान्तिक प्रतिबद्धतालाई सामाजिक लोकतन्त्रको रूपमा व्याख्या गरेको छ, तर संघीयताका सम्बन्धमा महाधिवेशनबाट पारित प्रस्तावबारे महाधिवेशनमा सहभागी प्रतिनिधिहरू स्वयंले र राष्ट्रिय रूपमा पनि आफ्नै ढंगले व्याख्या गरिन्दैछ। यस सम्बन्धमा महाधिवेशन प्रतिनिधिहरूको धारणा कस्तो छ त? संवाददाता विमल गेवालीको यो रिपोर्ट।
असार 7 गतेको उद्घाटन समारोहले प्रतिनिधिहरूलाई जसरी उत्साहित र रोमाञ्चित बनाएको थियो, तर समय व्यवस्थापनको कमजोरीका कारण विस्तारै चितवनको गर्मीसँगै शिथिल बनेका धेरै प्रतिनिधिहरू भोट खसाल्ने दिनसम्म कुर्न नसकी घर फर्कन बाध्य भएका देखिए। नीतिभन्दा नेतृत्वको सवालमा बढ़ी माथापच्चीसी देखिएपछि रासोपालाई पहिलो महाधिवेशन सम्पन्न गर्न धेरै संघर्ष गर्नु परेको देखिन्थ्यो। बन्द सत्र मार्फत सजिलै पारित भएका राजनैतिक, सांगठनिक लगायतका प्रस्तावहरू सार्वजनिक भएपछि मुख्य रूपमा रासोपाले अबका दिनमा संघीयताबारे के धारणा बनाउला भन्ने चासो धेरैलाई थियो। यस विषयमा अझै पनि सबै प्रतिनिधिहरूको समान धारणा देखिँदैन। मध्य प्रदेशको रौतहट जिल्ला क्षेत्र नम्बर 3 निर्वाचित सांसद रविन्द्र पटेल संघीयता देशको मुटु हो भन्नुहुन्छ। संघीयताको विरोध गर्ने जो कोही पनि आफै सकिने उहाँको जिकिर छ।
संघीयता यो देशको हटो र मधेसी जनताले आफै विद्रोह गरेर मधेसी जनताले रगत बगाएर यो संघीयता ल्याएको। अब हाम्रो पार्टी सभापतिको त लाइन होइन, कसरी ल्यायो म नाम भन्न चाहन्न।
चुनाव अघि जनतासँग प्रतिबद्धता जनाउँदा अधिकार माग्न प्रदेशले अब काठमाडौँ धाउन पर्दैन भन्ने, तर महाधिवेशनले त संघीयता बारे त्यति सकारात्मक बाटो त देखाए जस्तो लागेन नि भन्ने प्रश्नमा रासोपा संसदीय दलका सचेतक प्रकाश चन्द्र परियार,
संविधानको आधारभूत स्तम्भलाई भत्काउने चलाउने र यसको मर्म मूल्य मान्यता भन्दा माथि एक इन्च पनि नजाने कुरा त मध्य मार्गीबाट रोजेर गरिसकेको। त्यसकारणले लोकतान्त्रिक गणतन्त्र प्रति जसरी प्रतिबद्ध छ, यसका अन्य अवयवहरू अन्य स्तम्भहरूलाई पनि सम्वर्धन प्रवर्धन गर्न पार्टीले नीतिगत रूपमा सैद्धान्तिक रूपमा आफूलाई प्रस्ताएको छ। कतिपय सवालहरूलाई व्याख्या विश्लेषण गर्दा फरक परेको छ भने त्यो बहसकै मात्रै विषय हो, त्यो अन्तिम सत्य होइन।
संविधानले व्यवस्था गरेको विषयप्रति रासोपा स्पष्ट रहेको धारणा धेरै प्रतिनिधिहरूले सुनाउँछन्, तर संरचनागत परिवर्तन बारे अगाडि सारिएको प्रस्ताव संविधान संशोधनको विषयसँग जोडिने बताउनुहुन्छ नवलपुर जिल्लाका सभापति रवि पाण्डे।
रासोपाले प्रदेश तह भन्दा नि प्रदेश सभाको ठाउँमा प्रदेश परिषदको परिकल्पना गरेको छ। जस्तै हामीसँग जुन प्रदेश सदस्यज्यूहरू हुन्छ उहाँहरूको संख्या त धेरै छ, प्रतिनिधि सभाको डबलै हो, यो त कुरा बुझ्नुहुन्छ। अनि त्यो खर्च कटौती होस् भन्ने एउटा मोडल उसले डिजाइन गरेको छ। त्यो चिज चाहिँ भोलिको दिनमा सबैबाट पारित भयो भने देशका लागि सहमति।
अहिलेसम्मको अनुभवले प्रदेशलाई अलि बढी बुझिलो भएको यथार्थ सबैले बुझेको, तर खारेज नै गर्ने निर्णय आफूहरूको नरहने बताउनुहुन्छ बागलुङबाट महाधिवेशनमा आउनुभएकी एकजना प्रतिनिधि गोमा छेत्री।
सबैको मुखबाट चाहिँ मैले पोजिटिभ रेस्पोन्स सुनेको छु, किनकि उहाँले के भन्नुहुन्छ नि यो सकारात्मक तरिकाले अगाडि बढ़िरहेको छ, तर हामीले इम्प्लिमेन्ट गर्न सक्छौ भन्ने छ। कतिपय मर्ज हुन्छ, तर कसो भने काम गर्ने जुन तौर तरिका नि चारजनाले गर्ने काम एकदम प्रभावकारी व्यक्ति स्टाफ छ भनेदेखि एकजनाले गर्न सक्छ।
अर्थ राजनीतिसँग सम्बन्धित संघीयताको प्रश्नसँग जोड़िएको प्रदेशको विषय होस् अथवा राजनैतिक दर्शनभित्र राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको जस्तो प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता विषय जसरी उठेका छन् तिनको निरूपणमा राष्ट्रिय सहमतिको विकल्प बिना सम्भव देखिँदैन। यद्यपि देशको प्रमुख राजनीतिक शक्तिले शुरू गरेको यो प्रस्तावले नयाँ बहसको ढोका भने अवश्य खोलेको छ। विमल गेवाली, रेडियो नेपाल, भरतपुर।
प्रतिनिधि सभाको बैठक भोलि बस्ने भएको छ। हिजो दिउँसो 1 बस्ने गरी निर्धारित गरिएको प्रतिनिधि सभाको बैठक स्थगित भएपछि भोलिका लागि तय गरिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीको चितवनमा पहिलो महाधिवेशन लम्बिएको र सांसद र मन्त्रीहरू महाधिवेशनमा व्यस्त हुनु परेकाले बैठक स्थगित गरिएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा सांसदहरूले वर्षायाममा वैकल्पिक बसोबास, सुरक्षा र रोजगारीको व्यवस्था नगरी सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरबाट हटाउनु मानवाधिकार विपरीत भएको बताउनु भएको छ। सांसदहरूले भूमिहीन नागरिक, सुकुम्बासी र नदी किनारका अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गरी तत्काल पुनस्थापना गर्नुपर्ने बताउनुभयो। बैठकमा सांसदहरूले वर्तमान सरकारले भारत सरकारसँग गरेको सुपुर्दगी सम्झौताको प्रभाव र प्रक्रियाबारे स्पष्ट पारदर्शी सड़क दुर्घटना न्यूनीकरण तथा राजमार्गमा सुरक्षा व्यवस्थाको सुदृढीकरण तथा ट्राफिकको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो। सांसदहरूले मधेसमा भूमिगत जलको अत्याधिक दोहनले जलस्तर घट्दा बोरिङबाट पानी आउन छाडेकाले मधेसमा खानेपानी र सिंचाईको पहुँच बढ़ाउनु पर्ने तथा उखु र चिनी उत्पादनमा आत्मनिर्भरता बढ़ाई चिनीको निर्यातमुखी प्रवर्धनको वातावरण निर्माणमा जोड़ दिनुभयो। बैठकको सुन्ने समयमा बोल्नुहुँदै सांसदहरूले कक्षा 12 नतिजाप्रति विद्यार्थीको विरोधलाई सरकारले गम्भीरतापूर्वक लिनु पर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रमा 3% कर लगाउनु उपयुक्त नहुने, इन्धनको महँगी नियन्त्रण लगायतका विभिन्न समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा राष्ट्रिय सभाका सचिव तुलबहादुर कणेलले विनियोजन विधेयक 2083 सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 15 सोमबार अपरान्ह सभा 12 बस्नेछ। राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा तहगत व्यवस्थापिका तथा वित्तीय अन्तर्सम्बन्धका विषयमा छलफल भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा समितिले सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समिति, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र योजना आयोगसँग छलफल गरेको हो। छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्टले समावेशी र समन्वयिक विकासका दृष्टिकोणबाट भूगोल र जनसंख्याका आधारमा विकास बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो। मधेस, सुदूरपश्चिम र कर्णाली प्रदेशमा अझै पनि न्यून आर्थिक वृद्धि दर रहेको भन्दै उपाध्यक्ष भट्टले संघ प्रदेश र स्थानीय तहले नै ती प्रदेशहरूमा विकास बजेट वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभयो। प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष विपिन राज निरौलाले स्थानीय तहहरूको मानव विकास सूचकांक समयमा नआउँदा राजस्व बाँडफाँडमा समस्या देखिएको बताउनुभयो। सुदूरपश्चिम प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति घनश्याम चौधरीले प्रदेश सरकार स्थानीय र संघीय सरकारको समन्वय बिना सफल नहुने भन्दै कतिपय सन्दर्भमा तीन तहबीच समन्वय गर्न कठिनाई हुने गरेको बताउनुभयो। बैठकमा सांसदहरूले एउटा प्रदेशमा प्रत्येक वर्ष एउटै मात्र महत्वपूर्ण विकास आयोजना सञ्चालन गर्नुपर्ने र त्यो पूरा भएपछि मात्रै अरू आयोजनाहरू थप गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले अहिले सरकारको नेतृत्व गरिरहेको झण्डै द्वितीयाई बहुमत पाएको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले महाधिवेशनमा प्रदेशसभा खारेज गर्ने भनी गरेको निर्णय आपत्तिजनक भएको भन्दै उक्त निर्णय सच्याउन माग गर्नुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सुदूरपश्चिम विश्वविद्यालय टीकापुर आंगिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढ़ेको बताउनु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयको हिजो कञ्चनपुरको महेन्द्रनगरमा आयोजित छैटौं दीक्षान्त समारोहमा मन्त्री पोखरेलले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको 300 बिघा जमीन प्रयोगमा ल्याउन काम शुरू भइसकेको स्पष्ट पार्नुभयो। विश्वविद्यालयको दीक्षित हुने संख्या विगतको तुलनामा दोब्बर बढ़ेकोमा सराहना गर्नुहुँदै मन्त्री पोखरेलले स्थानीयको भावना अनुरूप विभिन्न विषय र संकाय थप गरिने बताउनुभयो। समारोहमा 2489 विद्यार्थी दीक्षित भएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध सूक्ष्म रूपमा ध्यान दिएर काम गर्नुपर्ने बताउनु भएको छ। कंग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्ध अन्तर्राष्ट्रिय दिवसका अवसरमा हिजो ललितपुरमा आयोजित कार्यक्रममा सभापति थापाले लागू औषध दुरूपयोग तथा अवैध ओसार पसार विरूद्धको विषय राजनैतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड़ दिनुभयो। सभापति थापाले लागू औषधको समस्या ठूलो सरकारको विषय भएकाले नीति निर्माणमा सहभागी हुनेहरूले सुधारका लागि काम गर्नुपर्नेमा समेत जोड़ दिनुभयो। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनवाई यही असार 16 गते हुने भएको छ। पौडेलकी श्रीमती दोमाया पौडेलले उहाँलाई गैर कानूनी रूपमा थुनामा राखिएको उल्लेख गर्दै यही असार 10 गते अदालतमा रिट निवेदन दिनुभएको थियो। उक्त रिटका सम्बन्धमा न्यायाधीश श्रीकान्त पौडेलको इजलासले असार 15 गते महान्यायाधिवक्ताको कार्यालयसँग लिखित जवाब माग गर्ने र असार 16 गते सुनवाई गर्ने आदेश दिएको हो। उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा यही असार 8 गते सुर्खेतबाट पक्राउ गरी यही असार 9 गते विशेष अदालत काठमाडौँमा उपस्थित गराइएको थियो। विशेष अदालतले अनुसन्धानका लागि 7 दिन हिरासतमा राख्न अनुमति दिएको छ। नेता पौडेल विरूद्ध श्री सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। नेपाल प्रहरीले अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धानका लागि हिजो साँझ पक्राउ गरेको हो। ब्यूरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अनुपम शमशेर जबराले हात्ती गौड़ामा संचालित टुंगराम इन्टरनेशनल एकाडेमीको 8,78,30,000 रकम अपचलन गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिनुभयो। विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरेर लाभ लिएको र विद्यालयलाई हानि पुर्याएको कसुरमा अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। काठमाडौँ महानगरपालिकाले सुकराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई 1,800 भाइल एन्टी रेबिज खोप उपलब्ध गराएको छ। महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले हिजो अस्पताल पुगी उक्त खोप प्रदान गर्दै अस्पतालमा खोप अभाव हुने सम्भावना बढ़ेको सूचना प्राप्त गरेपछि हामीले सम्भावित जनस्वास्थ्यजन्य जोखिम घटाउन अस्पताललाई सहयोग प्रदान गरेको बताउनुभयो। खरिद प्रक्रियाका कारण खोप अभाव हुन सक्ने देखिएकाले महानगरपालिकासँग सहयोग माग गरेपछिको 7 दिनभित्रै महानगरपालिकाले खोप प्रदान गरेको अस्पतालका निर्देशक डाक्टर अनुप बास्तोलाले बताउनुभयो। पशु सेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढ़ाएको जनाएको छ। विभागले काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढ़ी देखिएकाले रोग नियन्त्रण कार्यलाई उच्च प्राथमिकतामा राखी विभिन्न प्रयोगशाला मार्फत नियमित नमूना परीक्षण गरी निगरानी बढ़ाएको हो। विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार 3 महिना अघि शुरू भएको संक्रमण हाल 11 जिल्लामा फैलिएको छ। संक्रमण मानिसमा पनि सर्न सक्ने सम्भावना रहेको बताउँदै विभागका महानिर्देशक दाहालले संक्रमणलाई चाँडो नियन्त्रण गर्न पंक्षी व्यवसायी तथा उपभोक्तालाई थप सावधानी अप्नाउन आग्रह गर्नुभयो। बर्ड फ्लूको उपचार र प्रभावकारी खोप नभएको हुँदा भाइरस कड़ा संक्रामक हुने र कुखुरा लगायत पंक्षी नष्ट उत्तम विकल्प हुने जनाइएको छ। धान रोपाईको समय शुरू भए पनि समयमा मल नपाउँदा मोरङका किसान समस्यामा परेका छन्। धानको बेर्ना लगाउँदा तथा धान रोपाईको तयारीका लागि आवश्यक पर्ने यूरिया तथा डीएपी मलको अहिले अभाव देखिएको छ। विराटनगरबाट संवाददाता कुमद अधिकारीको यो रिपोर्ट।
धान रोपाईको तयारीका लागि आवश्यक पर्ने यूरिया तथा डीएपी मल नपाउँदा किसान मार्कामा परेका हुन्। धनपालथान गाउँपालिका तीनका किसान अनिल कुमार यादव:
बेला मिरिया पाउँदैन, बेलामा डीएपी पाउँदैन, प्रयोग भने खेतीमा धान, मकै, गेहुँ, पटुवामा फुमा अब धान फर्ने बेलामा तपाईँले धान र पटुवामा चाहिन्छ, धान र पटुवामा अहिले मलै छ, रोप्ने बेला पनि मल छैन, बिउमा त कम लाग्छ, बिउ त कतैबाट खोजखाज गरेर हालिहाल्छ, जुन अहिले बर्खामा डीएपी हाल्नु पर्यो नि खेतमा।
धान रोप्नका लागि मलको प्रयोग गर्न नपाउने हो भने उत्पादन घटेर आफूहरू मार्कामा पर्ने अर्का किसान श्रवण मण्डलको भनाइ छ:
धान हुँदैन, धान त के हुन्छ, तब त फल्दैन, धानै फल्दैन समस्या। कृषि सामग्रीमा आएर भन्छु कि आफ्नो जानु या सहकारीमा आफ्नो लिनु भन्छ, अब सहकारीमा खाँदै छैन।
कोटा अनुसारको मल समयमा नआउँदा आवश्यकता अनुसारको मल पाउन नसकेको किसानको गुनासो छ। नेपाल सरकारले खरिद गरेको यूरिया तथा डीएपी मल आउन केही हप्ता लाग्ने भएकाले कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगरले यूरिया तथा डीएपी मलको कोटा बाँडफाँड गरी बिक्रीका लागि पठाइसकेको छ। कार्यालयको बफर स्टकमा रहेको यूरिया तथा डीएपी मल कोशी प्रदेशका 137 पालिकाका लागि कोटा बाँडफाँड गरी पठाएको हो। कार्यालयका प्रमुख कमल पोखरेलले बफर स्टकमा रहेको 4,631 मेट्रिक टन यूरिया तथा 800 मेट्रिक टन डीएपीको कोटा बाँडफाँड गरी प्रदेशका सम्बन्धित कार्यालयमा पठाएको र त्यसको बिक्री शुरू भइसकेको जानकारी दिनुभयो।
सहज हुनुपर्ने हो, अब यो होर्मुज स्टेटको कारणले गर्दाखेरि हाम्रा नियमित प्रक्रिया अन्तर्गतका टेन्डरहरूका सामान नआएको कारण र अन्तर्राष्ट्रिय बजार भाउ बढेको कारणले गर्दाखेरि चाहिँ सामान अहिले तत्काल आइ नपुगेको कारणले गर्दाखेरि किसानहरूलाई तत्काल राहत होस् भनेर हामीसँग बफर स्टकमा रहेको सामानलाई प्रदेश समितिबाट निर्णय गराएर संघीय समितिबाट पनि तुरन्तका तुरन्तै निर्णय गर्न लगाएर पालिकाहरूलाई हामीले पठाइसकेको छ।
नेपाल सरकारले G2G तथा नियमित टेन्डर प्रक्रियाबाट खरिद गरेको सबै मल असार महिनाको अन्त्यसम्ममा विराटनगर आइपुग्ने र त्यसपछि मलको अभाव नहुने कार्यालयले जनाएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। संयुक्त राज्य अमेरिकाले इरानले होर्मुज जलमार्गमा मालवाहक जहाजमाथि ड्रोन आक्रमण गरेको भन्दै इरानका केही लक्ष्यमा हवाई आक्रमण गरेको जनाएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गरेको पछिल्लो आक्रमणको प्रतिशोध स्वरूप मध्य पूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। अमेरिकाको मध्यस्थतामा भएको वार्तापछि इजरायल र लेबनानले दीर्घकालीन द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ। वाशिङटनले उक्त सम्झौताले क्षेत्रीय तनाव कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। लेबनानको सशस्त्र समूह हिजबुल्लाहले उक्त सम्झौता अस्वीकार गरेको छ। हिजबुल्लाहका एक सांसदले सम्झौताले इजरायलको हित मात्रै पूरा गर्ने दावी गरेका छन्। भेनेजुएलामा गएको भूकम्पमा परि मृत्यु हुनेहरूको संख्या 590 पुगेको छ। भूकम्पमा परि करिब 4,300 घाइते भएका छन्। भग्नावशेष मुनि अझै पनि धेरै मानिस फँसेको आशंका गरिएको छ। संयुक्त राज्य अमेरिकाको भूगर्भीय सर्वेक्षणका अनुसार 7.2 र 7.5 म्याग्निच्युडका दुई भूकम्पले उत्तरी भेनेजुएलाका भवनहरू भत्किएको, चर्किएको र ढलेका छन्। स्वास्थ्य मन्त्री कार्लोस अल्भाराडोले मृतकको संख्या 590 पुगेको जानकारी दिनुभयो। घाइतेहरूको संख्या निरन्तर बढ़िरहेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
रूपन्देही जिल्लाका 15 स्थानीय तहले आगामी आर्थिक वर्ष 2083-84 लागि झण्डै 19 अर्ब रूपियाँ बराबरको बजेट सार्वजनिक गरेका छन्। जिल्लाका 16 स्थानीय तह मध्ये 1 उपमहानगरपालिका, 5 नगरपालिका र 9 गाउँपालिकाले समय सीमा भित्रै बजेट प्रस्तुत गरेका हुन्। जिल्लाको कोटाई माई गाउँपालिकाले भने यस वर्ष पनि समयमै बजेट ल्याउन सकेको छैन। सार्वजनिक गरिएका बजेटहरूको कुल आकार 18,87,02,53,000 रूपियाँ बराबरको रहेको छ। अधिकांश स्थानीय तहले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सुशासन र सामाजिक विकासलाई प्राथमिकतामा राखेका छन्। जिल्ला मध्ये सबैभन्दा ठूलो बजेट बुटवल उपमहानगरपालिकाले सार्वजनिक गरेको छ। बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि 3,85,00,000 रूपियाँ बराबरको बजेट विनियोजन गरेको छ, जुन चालू आर्थिक वर्षको तुलनामा करिब 49,00,00,000 रूपियाँले बढ़ी हो। लुम्बिनी सांस्कृतिक नगरपालिकाले 1,75,78,00,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिकाले विश्व सम्पदा क्षेत्र लुम्बिनीको संरक्षण, स्थानीय पाठ्यक्रम विकास, शिक्षा र स्वास्थ्य सुधारलाई प्राथमिकतामा राखिएको छ। गाउँपालिकातर्फ सुद्धोधन गाउँपालिकाले सबैभन्दा ठूलो आकारको 78,02,00,000 रूपियाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मध्य प्रदेशका जिल्लाहरूमा असारको दोस्रो साता बित्न लाग्दासम्म 4.36% खेतमा मात्र धान रोपाई सम्पन्न भएको छ। मध्य प्रदेशको कृषि विकास निर्देशनालयका सूचना अधिकारी सुदीप चौधरीले प्रदेशका जिल्लाहरूमा धान रोपाई हुने 3,82,433 हेक्टर भूमि मध्ये 16,711 हेक्टरमा धान रोपाई सम्पन्न भएको जानकारी दिनुभयो। यस अवधिमा सबैभन्दा बढी धानको रोपाई महोत्तरी जिल्लामा भएको छ। महोत्तरी जिल्लामा 3,336 हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ। यसपटक पटक पटक पानी परे पनि धानको बेर्ना पूर्ण रूपमा तयार भइ नसकेको कारण धानको रोपाईले गति नपाएको मध्य प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ। जिल्लागत रूपमा सबैभन्दा कम रोपाई सर्लाही जिल्लामा भएको छ। सर्लाहीमा धान खेती हुने क्षेत्रफलको 2.5% क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको छ। वीरगंजमा यही असार 21 गते रोजगार मेला आयोजना गरिने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, मध्य प्रदेश र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा असार 21 गते वीरगंज रोजगार मेला 2083 आयोजना गर्न लागेको संघले जनाएको छ। वीरगंज उद्योग वाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा यस पटकको रोजगार मेला परम्परागत रोजगार मेला भन्दा फरक हुने र मध्य प्रदेशमा दक्ष जनशक्तिको आवश्यकता पहिचान गर्ने तथा श्रम बजार विश्लेषणका आधारमा रोजगारदाता र रोजगार खोज्ने युवाहरू बीचको सिपको खाडल पूर्ने उद्देश्यले मेला लागिएको वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले जानकारी दिनुभयो। यो साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली शेयर बजारको परिसूचक नेप्से घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिनदेखि निरन्तर घटिरहेको नेपाली शेयर बजारको परिसूचक नेप्सेले शुक्रबार पनि घट्ने क्रमलाई निरन्तरता दिएको हो। शुक्रबार नेप्से परिसूचक 2 अंकले घटेर परिसूचक 2,649.51 बिन्दुमा झरेको छ। नेप्से घटे पनि शुक्रबार कारोबार रकम भने केही बढेको छ।
भुवन आचार्य, अब खेल समाचार। उस्मान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गरी फिफा विश्वकप अन्तर्गत समूह आईको विजेता बन्दै नकआउट चरणमा पुगेको छ। गैराती अमेरिकाको बोस्टन स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेललाई 4-1 पराजित गर्दै फ्रान्स समूह विजेता बनेको हो। 28 वर्षपछि विश्वकपमा फर्किएको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। गैराती नै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई 5-0 गोल अन्तरको पराजित गर्दै जीत हासिल गरेको छ। अहिले भइरहेको कोभर्डे र साउदी अरेबियाको खेल बराबरीमा अघि बढ़ेको छ भने उरुग्वे र स्पेन बीचको खेलमा 1 गोलले स्पेनले अग्रता लिएको छ। अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी प्रदेशका तराई भूभाग तथा मध्य प्रदेशका थोरै स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:04 भयो भने सूर्यास्त भरे साँझ 7:10 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम महाधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न। विगतमा देखिएका कमी कमजोरीलाई सुधार गर्दै पार्टीलाई परिपक्व र सुदृढ ढंगले अघि बढ़ाउने सभापति रवि लामिछानेको प्रतिबद्धता। वैकल्पिक व्यवस्था बिना नै सुकुम्बासीलाई हटाउँदा मानव अधिकारको हनन भएको भन्दै राष्ट्रिय सभाका सदस्यहरूद्वारा सरकारको ध्यानाकर्षण। उपत्यका तथा आसपासका क्षेत्रमा बर्ड फ्लू संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन। काठमाडौँ महानगरपालिकाद्वारा सुकराज ट्रपिकल तथा स्वरोग अस्पताललाई 1800 भाइल एन्टीरेबिज खोप प्रदान। अमेरिका र इरान बीच हर्मुज जल मार्गमा पुनः तनाव शुरू। र विश्वकप फुटबल अन्तर्गत गए राति र आज बिहान भएका खेलमा फ्रान्स र सेनेगल विजयी, स्पेन तथा उरुग्वे र काबो भर्डे तथा साउदी अरेबिया बीच खेल जारी। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।